यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म हरिशरण लामिछाने। शुरूमा यस प्रसारणका मुख्य समाचार। बड़ा दशैंको सातौं दिन आज धार्मिक परम्परा अनुसार घर घरमा फूलपाती भित्राइँदै सल्यान, धादिङ र काभ्रे पलाञ्चोकमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा 5 जनाको मृत्यु, 27 जना घाइते। प्रतिनिधि सभा र प्रदेशसभा समानुपातिक प्रणालीतर्फको बन्द सूचीको संशोधित सूची आजसम्म बुझाउन दलहरूलाई निर्वाचन आयोगको आग्रह। र इण्डोनेशियामा एउटा फुटबल प्रतियोगिताका क्रममा भएको हुलदंगा र भागदौड़मा च्यापिएर 127 जनाको मृत्यु, 180 जना घाइते।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
स्वच्छ मासु उपभोगका लागि पशु सेवा विभागको अनुरोध,
फुर्तिला स्वस्थ पशु पंक्षी वधका लागि छनौट गरौं।
सफा स्थानमा पशु पंक्षीको वध गरौं।
मासु टुक्र्याउने हतियार, अचानो तथा मासु राख्ने भाँडा सफा राखौं।
मासु काट्ने व्यक्तिले मासु काट्नु अघि र मासु काटिसकेपछि साबुन पानीले राम्ररी हात खुट्टा धौं।
मासु तयार गर्दा सफा पानीको प्रयोग गरौं।
फल मासु तथा आन्द्रा भुडी नमिसाई अलग्गै राखौं।
मासु काट्दा गिर्खा वा पानीको फोका भेटिए कुकुर बिरालोले नभेट्ने गरी सुरक्षित तरिकाले गाडौं।
तयार गरिएको मासु तत्काल उपभोग नगर्ने भएमा डिप फ्रिजमा बरफ जम्ने गरी भण्डारण गरौ।
ढक, तराजू, अचानो सहित मासु बिक्री गर्ने ठाउँ सफा राखौ।
मासु काट्दा निस्केका रौ, भुत्ला, लादी जस्ता फोहोर गहिरो खाडलमा गाडौ।
काचो मासु सेवन नगरौ, मासु राम्ररी पकाएर मात्र खाऊ।
बासी, चढे गलेका झिङ्गा भन्केका माछा मासु उपभोग नगरौ।
जनस्वास्थ्यका मापदण्डहरूको अनिवार्य रूपमा पालना गरौ।
पशु सेवा विभाग, हरिहर भवन, ललितपुर।
समाचार अब विस्तारमा। बड़ा दशैंको सातौं दिन आज देशभर धार्मिक परम्परा अनुसार फूलपाती भित्राइँदैछ। उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, जयन्ती, धानका बाला, अशोकका पात, अदुवाको बोट र फलफूल आदि नयाँ पालुवालाई शुभ साहितको प्रतीक मानी फूलपातीका रूपमा आज दुर्गा भवानीको प्रतिमा राखिएको दशैं घरमा विधिपूर्वक भित्राउने गरिन्छ। भगवतीका अन्य मन्दिरहरूमा पनि आज फूलपाती भित्राइन्छ। परम्परा अनुसार गोर्खा दरबारको दशैं घरबाट ल्याइएको फूलपाती आज हनुमान ढोका स्थित दशैं घरमा भित्राइन्छ। यो फूलपातीलाई गोर्खाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैं घरका पुजारी सहित 6 जना मगर जातिका पुजारीले र त्यहाँदेखि जमलसम्म काठमाण्डुबाट गएका पुजारीले बोकेर ल्याउँछन्। हनुमान ढोकाबाट हर्ष बढ़ाईका साथ गएको टोलीले जमलमा राखिएको फूलपाती हनुमान ढोका स्थित दशैं घरमा ल्याइन्छ। फूलपाती लिन ब्याण्ड बाजा, गुर्जूको पल्टन, पञ्चे बाजा, सिंगारिएको कलस्यौडी, आच्छा गुर्जू टोली, सांस्कृतिक नाचगान टोली, निजामती कर्मचारी, सैनिक र प्रहरीहरू सम्मिलित हुन्छन्। नेपाली सेनाद्वारा टुडी खेलमा आयोजित बढ़ाई समारोह सम्पन्न भएपछि जमलमा रहेको फूलपाती हनुमान ढोकामा भित्राइन्छ। फूलपाती बढ़ाई अवलोकनपछि राष्ट्र प्रमुखबाट हनुमान ढोकामा फूलपाती दर्शन गर्ने परम्परा रहेको छ। सल्यान, धादिङ र काभ्रे पलाञ्चोकमा हिजो भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा 5 जनाको मृत्यु भएको छ भने 27 जना घाइते भएका छन्। सल्यानको कुमाक गाउँपालिका 7, डुमकोटबाट शारदा नगरपालिका 11 स्थित खैराबाङ मन्दिर जाँदै गरेको जीप कुमाक गाउँपालिका 7 जिमालीमा दुर्घटना हुँदा कुमाक गाउँपालिका 7का 39 वर्षीय मानबहादुर पुन र 14 वर्षीय एनका पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते सुनिता बोहरा पुन मगर र उहाँकी 6 महिनाकी छोरीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत बाँकेको कोहलपुर लगिएको प्रहरीले जनाएको छ। अन्य घाइते 15 जनाको स्थानीय पोली क्लिनिकमा उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको प्रहरीले जनाएको छ। यस्तै धादिङको नीलकण्ठ नगरपालिका 10 हनुमान डाँडा नजिकै हिजो ट्रक दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 8 जना घाइते भएका छन्। त्रिपुरा सुन्दरी गाउँपालिका 2 सल्यान टारमा आयोजना गरिने महोत्सवको सामान बोकेर जाँदै गरेको ट्रक सड़कमा पल्टिएर दुर्घटना हुँदा कपिल वस्तुका 35 वर्षीय इन्द्रजीत पासी र 25 वर्षीय सद्दाम अन्सारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो। यस्तै काभ्रे पलाञ्चोकको डाँडा गाउँबाट बनेपातर्फ आउँदै गरेको बोलेरो खानीखोला गाउँपालिका एक बेथान्चोक गाउँपालिका छको सिमाना गैरी भन्ज्याङमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार यात्रु घाइते भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा खानीखोला गाउँपालिका चारका 25 वर्षीय दिपेश जिम्मा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका प्रहरी नायब उपरीक्षक डुण्डीराज नेउपानेले जानकारी दिनुभयो। घाइते भएका चारजना मध्ये दुईजनाको धुलखेल अस्पतालमा र दुईजनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो। नेपालीहरूको महान चाड़ बड़ा दशैं नजिकैसँगै घर फर्कने क्रममा उपत्यकाबाट बाहिरिनेको संख्या वृद्धि हुँदै गएको छ। हिजो मात्रै झण्डै 19,000 सवारी साधनबाट 1,75,000 यात्रु उपत्यकाबाट बाहिरिएको काठमाडौँ ट्राफिक प्रहरीले जनाएको छ। दैनिक औसत 70,000 संख्यामा यात्रु उपत्यका बाहिरिने गरेकोमा आजदेखि नवमीसम्म दैनिक 2,00,000 भन्दा बढ़ी यात्रुले उपत्यका छोड्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। चहलपहलसँगै बढ़दो सवारी आवागमनको चाप र दुर्घटना न्यूनीकरणका सम्बन्धमा संक्षिप्त कुराकानी गर्न हामी यतिखेर नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेक प्रसाद राईसँग प्रत्यक्ष कुराकानी गर्ने प्रयास गरिरहेका छौं। उहाँसँग सम्पर्क पाएपछि यसबारेमा विस्तृत विवरण हामी यहाँहरू समक्ष प्रस्तुत गर्नेछौ। आगामी मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ निर्वाचन आयोगमा पेश भएको उम्मेद्वारको बन्द सूचीमाथि संशोधित सूची आजसम्म बुझाउन निर्वाचन आयोगले दलहरूलाई आग्रह गरेको छ। आयोगको आग्रह बमोजिम ती दलले आजसम्ममा परिमार्जित सूची पेश गर्नुपर्नेछ। दललाई संशोधनका लागि पत्र पठाएको मितिले 7 दिनभित्र संशोधन पेश गर्नुपर्ने आयोगका सचिव एवं समानुपातिक प्रणालीतर्फका मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाड़ीले बताउनुभयो। समानुपातिक प्रणालीमा 68 दलले भाग लिएका छन्। आगामी मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापनाको काम शुरू भएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले यही असोज 20 गतेभित्र सबै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना भइसक्ने जानकारी दिनुभयो। आगामी मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको सबै जिल्ला समितिले प्रत्यक्ष उम्मेद्वारमा करिब 700 जनाको नाम सिफारिश गरेको छ। उम्मेद्वारको सम्बन्धित निर्वाचन क्षेत्रमा कायम रहेको लोकप्रियता पार्टी संगठन सुदृढीकरणमा गरेको योगदानका आधारमा सिफारिश भएर आएका नामबाट योग्य उम्मेद्वार छनौट गरिने पार्टीका केन्द्रीय सदस्य राजाराम श्रेष्ठले जानकारी दिनुभयो। दशैंको चहलपहल शुरू भएसँगै बढ़दो सवारी आवागमनको चाप र दुर्घटना न्यूनीकरणका सम्बन्धमा संक्षिप्त कुराकानी गर्न यतिखेर हाम्रो प्रत्यक्ष सम्पर्कमा नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेक प्रसाद राई हुनुहुन्छ। नमस्कार प्रवक्ताज्यू, स्वागत छ यहाँलाई रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा।
नमस्कार।
अब केही दुर्घटनाका खबरहरू पनि आएका छन् र योभन्दा पनि दशैंको बेलामा यात्रुहरूको निकै चाप हुने गरेको छ। दुर्घटना न्यूनीकरण र यात्रुहरूको सुविधाको लागि पक्कै पनि नेपाल प्रहरी खटिएको छ। कुन अवस्थामा चाहिँ प्रहरीले यो कार्यवाहीलाई अगाडि बढ़ाइरहेको छ? अहिलेको पछिल्लो अवस्थाको बारेमा केही जानकारी गराइ पाउन।
धन्यवाद। यसको चाहिँ हामीले के गरेछौँ भने सर्वप्रथम त अब यो स्पेसली काठमाडौँबाट बाहिर जानेहरूलाई चाहिँ बढी फोकस पनि गरेर बनाएको छौँ भने हाम्रो प्रत्येक जिल्ला प्रहरी कार्यालय अन्तर्गत चाहिँ उनीहरूले आफ्नो यो चाडपर्व लक्षित सुरक्षा योजनाहरू लागू गरिसकेका छौँ हामीले असोज 1 गतेबाट। जस अन्तर्गत चाहिँ हामीले मुख्य कुरा चाहिँ जुन यातायातलाई अलिकति फोकस गरेका छौँ, जसमा चाहिँ हामीले नेपाल मुलुकभर चाहिँ 250 स्थानमा यात्रु सहायता कक्षहरू स्थापना गरेर सञ्चालन गरेका छौँ र त्यसमा चाहिँ हामी चाहिँ विशेष गरी बाहिर जाने आउने एक ठाउँदेखि अर्को ठाउँ जाने जाने यात्रु मानुभावहरूको सुरक्षाको लागि र सहयोगको लागि चाहिँ नै हाम्रो प्रहरी कर्मचारीले त्यहाँ तल्लिन हुन्छन् र उहाँहरू कहीँ जानु पर्यो त्यस्तो गर्यो भने त्यहीँ प्रहरीहरूसँग गएर सोधपुछ गरेपछि प्रहरीले चाहिँ नै उहाँहरूलाई चाहिँ सहयोग गर्नुहुनेछ भने हामीले यसपालि चाहिँ नै नयाँ घटनाहरूलाई हेरेर हामीले चाहिँ स्पेसली भ्यालीबाट बाहिर जाने गाडीहरूको हामीले चाहिँ यान्त्रिक परीक्षण मेकानिकल जाँच पनि गरिरहेछौँ विभिन्न नाकाहरूमा, र हामीले छड्के चेकहरू आकस्मिक चेकहरू पनि गरिरहेछौँ। त्यस्तै हामीले चाहिँ टाइम कार्डहरूको पनि लागू गरेका छौँ भने अर्को हामीले यसपालिदेखि लाभ पछि भनेको चाहिँ लागू पदार्थ सेवन गरेर जुन चालकहरूले गाडी हाँकिरहेको अवस्था पनि देखिया छ, र यसमा हामीले चाहिँ केही ड्राइभरहरूलाई चालकहरूलाई कार्य पनि गरिसकेको अवस्थाहरू छ भने हामीले चोरी नियन्त्रण यो चाडबाडको बेलामा बढी आर्थिक गतिविधिहरू बढी भएको हुनाले हामीले चाहिँ त्यस्तो आर्थिक गतिविधि हुने केन्द्रहरूमा बजारहरूमा हामीले सादा पोसाकको प्रयोग पनि परिचालन गरेका छौँ, र स्पेसली चाहिँ सहर बजारहरूमा त हामीले सिसी क्यामेराबाट पनि हामीले चाहिँ निगरानी गरिरहेका
छौँ। हजुर, जस्तो अब यात्रुहरूको चाप बढेसँगै टिकट नपाइने पाए पनि अलिकति कालोबजारी गर्ने बढी यात्रुहरूको भिड गरेर चाहिँ सवारी साधन चलाउने यी समस्यामा यहाँले भने जस्तै यात्रु सहायता कक्षबाट यात्रुहरूलाई कस्तो खालको सहयोग हामी प्रदान गर्न सक्छौ?
त्यसमा चाहिँ हामीले जस्तो चाहिँ जसले बढी भाडा लिन्छ र जब जस्तो एउटा सिटमा डबल सिट आएको छ भने उहाँले चाहिँ हामीले कम्प्लेन गर्नुपर्ने त्यसलाई हामीले कार्यवाही गरेको छ। हामीले नेपालमा दिजोभरि 500 भन्दा बढी त्यस्ता व्यक्तिहरूलाई कार्यवाही गरिसकेको अवस्था पनि छ।
धेरै धन्यवाद छ प्रवक्ताज्यू, विस्तृत छलफल आगामी कार्यक्रमहरूमा हामी गर्नेछौँ, अहिलेलाई जानकारी गराइदिनु भयो यहाँलाई हार्दिक धन्यवाद छ।
हस् धन्यवाद।
हामी कुराकानी गर्दैछौ नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेक प्रसाद राईसँग। दशैंको बेलामा विशेष गरी सवारी साधनको चाप, यात्रुहरूको व्यवस्थापन र शान्ति सुरक्षाका अन्य विषयमा हामीलाई जानकारी गराइदै हुनुहुन्थ्यो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंगिर 4 गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा केही सीटमा विचार मिल्ने पार्टीसँग सहमति कायम हुन सक्ने बताउनु भएको छ। विराटनगर विमानस्थलमा हिजो संचारकर्मीसँग कुराकानी गर्नुहुँदै अध्यक्ष ओलीले पार्टीले अहिलेसम्म आगामी निर्वाचनका लागि उम्मेद्वारको अन्तिम छनौट नगरेकाले बाहिर आएका हल्लामा कुनै सत्यता नभएको प्रश्न पार्नुभयो। अध्यक्ष ओलीले वर्तमान सरकारको काम दैनिक कामकाज सञ्चालन गर्नु र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्नु मात्र भएको विचार व्यक्त गर्नुभयो। नारायणी नदी किनारलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय स्थल बनाउन 3 मन्त्रालयले काम शुरू गरेका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको नारायणी नदी व्यवस्थापन आयोजनाले नदी तटबन्धसँगै सौन्दर्यीकरणको काम, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागले पदमार्ग पार्किङ स्थल लगायतको काम र शहरी विकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजनाले आरती स्थल निर्माण र विद्युतीकरणको काम शुरू गरेका हुन्। भरतपुर महानगरपालिकाले तयार गरेको गुरू योजना अनुसार समन्वयात्मक रूपमा 3 योजनाको काम अघि बढ़ेको हो। महानगरपालिकाले तयार गरेको गुरू योजना अनुसार 50 करोड़ रूपियाँको लागतमा काम अघि बढ़ेको महानगरले जनाएको छ। नेपालमा मनसून बाहिरिने सरदर मिति यही असोज 2 गते भए तापनि यस वर्ष मनसून सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसून सरदर भन्दा बढ़ी समय रहने भएकाले यस वर्ष दशैंमा वर्षा हुने महाशाखाका मौसमविद सजिना साक्यले बताउनुभयो। हाल बंगालको खाड़ीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा रहेकाले दशैंको समयमा पनि वर्षा हुने उहाँले बताउनुभयो। नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको 5 किलोमिटर क्षेत्रभित्र ड्रोन नउड़ाउन आग्रह गरेको छ। प्राधिकरणले एक सूचना जारी गर्दै विमानस्थलको 5 किलोमिटर क्षेत्रभित्र ड्रोन उड़ाउँदा विमानको उड़ान सुरक्षामा गम्भीर असर पर्ने भएकाले सूचनाको अटेर गरेमा कानून अनुसार कड़ा कार्यवाही गरिने जनाएको छ। ड्रोन उड़ान सम्बन्धी नियमले विमानस्थलको आसपास ड्रोन उड़ाउन बन्देज गरे पनि पछिल्लो केही समय यता नियम अटेर गरी ड्रोन उड़ाउने कार्य भइरहेको पाइयो। गरिएकोले ड्रोन उडाउन बन्द गरिएको प्राधिकरणले जनाएको छ। यसैबीच रामेछापको मन्थलीबाट लुक्लाका लागि उडान शुरू भएको छ। तारा समिट र सीता एयरले विदेशी पर्यटकका लागि शनिबारदेखि सोलुखुम्बुको लुक्लासम्म उडान भर्न थालेका हुन्। दशैंको बेला काठमाण्डुको एयरपोर्ट व्यस्त भई ट्राफिक जाम हुने भएपछि ती कम्पनीले विदेशी पर्यटकलाई मन्थली विमानस्थलसम्म गाड़ीमा ल्याएर मन्थलीबाट सोलुको लुक्लाका लागि उडान भर्न लागेका हुन्। यसअघि कोरोना महामारीका कारण दुई वर्षदेखि थलिएर उडान भर्न नसकेका वायु सेवा कम्पनीले यस वर्षदेखि उडान थालेका हुन्। यो पर्यटकको याम भएकाले दैनिक रूपमा मौसमले साथ दिएसम्म पर्याप्त उडान गर्ने योजना रहेको ती कम्पनीहरूले जनाएका छन्। कर्णाली प्रदेशका दुर्गम जिल्लाहरूमा उडान भरिरहेको निजी विमानहरूको हवाई सेवा नियमित हुन सकेको छैन। नेपालीहरूको महाचाड दशैंको मुखमा कर्णालीमा उडान भरिरहेका निजी विमानहरू मोटो रकम कमाउन पूर्वतिर गएपछि कर्णालीको हवाई सेवा थप प्रभावित भएको हो। जुम्लाबाट हाम्रा संवाददाता सागर परियारको यो रिपोर्ट।
वर्षेनी दशैं तिहारमा निजी एयरलाइन्सहरूले पर्यटक बोक्न भन्दै पूर्वतिर जाने र कर्णालीमा उडान नगर्ने समस्या यस वर्ष पनि दोहोरिएको छ। तारा एयरले काटिसकेको टिकट समेत रद्द गरेर पूर्वतिर गएपछि कर्णालीका नागरिक नेपालगंज विमानस्थलमा अलपत्र परेका छन्। हरेक वर्ष दशैं तिहारका बेला निजी एयरलाइन्सले कर्णालीमा उडान नगर्दा हवाई सेवाको महसुस नभएको स्थानीय कारमा बुढाको गुनासो छ।
पूर्वतिर डाइभर्ट गरेर जाने त्यो जुन पद्धति छ नि, त्यो पद्धतिले गर्दाखेरि हामीले सेवा प्राप्त गरेको जस्तो देखिएन।
कर्णाली राजमार्ग स्तर वृद्धि नहुँदा कर्णालीवासीका लागि हवाई सेवा बाहेक अन्य विकल्प छैन। तर निजी एयरलाइन्सहरू भने कमाउनका लागि पूर्वतिर जान थालेपछि जुम्ला, हुम्ला, मुगु र डोल्पाका नागरिकले वर्षौंदेखि समस्या भोग्दै आएको र यसको समाधानको उपाय खोज्नुपर्नेमा युवा अनुप थापाको जोड छ।
समस्या जुम्लाको मात्रै नभएर बझाङ, बाजुरा, मुगु, डोल्पा, हुम्ला तपाईँको धेरै ठाउँको समस्या छ। तारा एयरलाइनलाई जुम्ला आजीवन आउन नपाउने घोषणा गरेर तालाबन्दी गरिदियो अफिस। हामी गाडीमा जाउँला, ट्रेक्टरमा जाउँला, बसमा जाउँला।
कर्णालीमा समस्या भएको भन्दै यसको समाधान उच्च तहबाटै हुने जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारी बताउनुहुन्छ।
अहिले यो दशैं र तिहारको बेलामा जुम्लाको हकमा चाहिँ नियमित दिनमा दुईटा फ्लाइट हुन्थ्यो भने अहिले दिनमा एउटा फ्लाइट भइरहेछ। यसले गर्दा सबैलाई समस्या अलिअलि भइरहेछ।
वर्षेनी कर्णालीका नागरिकलाई दुःख दिने नाफामुखी एयरलाइन्सहरूको व्यथिति रोक्न चुप लागेर नबस्ने जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरी नन्द आचार्यको भनाइ छ।
जुम्ली जनतालाई अपमान गरेर जुन यहाँबाट फ्लाइट उता लिइन्छ नि, यो अपमान कतिसम्म सही राख्ने? यो सर्वदलीय सर्वपक्षीय भेलाले एउटा निर्णय गरे, यो निर्णय सहित पठाएर अब चुप लागेर बस्दैन।
नियमित उडान नगर्ने निजी एयरलाइन्सहरूलाई तत्काल नियमित उडानका लागि पहल गर्न अनुरोध गर्ने सर्वदलीय बैठकबाट निर्णय भएको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले बताउनुभयो।
बढी भन्दा बढी यात्रीहरूलाई सेवा दिने समयमा चाहिँ यहाँ जहाजै नहुँदाखेरि कम्तीमा दैनिक एउटा फ्लाइट र हाम्रो नेपाल एयरलाइन्सले पनि सेड्युल फ्लाइट राखिदिनको लागि हामीले एउटा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने भन्ने विषयमा हामीले निर्णय गरेका छौँ।
भौगोलिक रूपमा विकट र सड़क यातायातको सहज पहुँच नभएको कर्णालीमा हवाई सेवालाई नियमित गर्न राज्यको ध्यान आकर्षण हुन जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
जिल्ला प्रशासन कार्यालय सप्तरी र सुनसरीले सूचना जारी गर्दै इजाजत प्राप्त हातहतियार बुझाउन जिल्लावासीलाई आग्रह गरेका छन्। आगामी मंगिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनले आग्रह गरेको हो। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले हिजो विराटनगर 4 खार्जी स्थित तारिणी प्रसाद कोइराला स्मृति संचार ग्रामको अवलोकन गर्नुभयो। त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले संचार ग्रामको हालसम्मको कामको प्रगति तथा त्यसको उद्देश्यबारे महानगरपालिकाका प्रमुख कोइरालालाई जानकारी गराउनु भएको थियो। संचार ग्रामको अवलोकनपछि आयोजित छलफल कार्यक्रममा महानगरपालिकाका प्रमुख कोइरालाले संचार ग्राममा संचालनमा आएको महानगर एफएम, तालिम प्रशिक्षण, गीत संगीत उत्पादन, ई लाइब्रेरी, रेडियो म्युजियम जस्ता विषयलाई यथाशीघ्र कार्यान्वयन गर्ने विषयमा सबै पक्ष लाग्नुपर्नेमा जोड़ दिनुभयो। बर्दिया जिल्लामा विगत केही महिनादेखि मालपोत तथा नापी कार्यालय सुनसान भएको छ। सरकारले ल्याएको भू उपयोग नीति स्थानीय पालिकाले कार्यान्वयनमा ल्याउन नसक्दा नापी तथा मालपोतमा सेवाग्राहीको संख्यामा कमी आएको हो। बर्दियाबाट हाम्रो संवाददाता संजय आचार्यको यो रिपोर्ट।
सरकारले गत जेष्ठ महिनामा जग्गा वर्गीकरणको जिम्मा स्थानीय पालिकालाई दिए पनि हालसम्म पालिकाहरूले जग्गा वर्गीकरण गर्न सकेका छैनन्, जसले गर्दा राजस्व संकलनमा कमी आएको भूमि सुधार तथा मालपोत कार्यालय बर्दियाका प्रमुख बालकृष्ण राणाले बताउनु भएको छ।
स्थानीय पालिकाले भूपयोग नीति अन्तर्गत जग्गा वर्गीकरण गर्न नसक्दा मर्कामा परेको सेवा गरे बताउँछन्। आफ्नो सम्पत्ति बेच्न समेत नपाउने उनीहरूले गुनासो गरेका छन्।
आफ्नो सम्पत्ति नै बेच्न नपाउने
हालसम्म बर्दियामा कुनै पनि पालिकाले भूपयोग नीति कार्यान्वयनमा ल्याउन सकेका छैनन्, जसले गर्दा मालपोत मात्र नभई नाविकले पनि सुनसान देखिएको छ। अन्य धेरै ठाउँमा लागू भए तापनि बर्दियामा हालसम्म कार्यान्वयन हुन नसक्दा राजस्वमा कमी आएको नाविकले अधिकृत किशन सिंह विष्टले बताउनु भएको छ। स्थानीय सरकारले समयमै भूपयोग नीति कार्यान्वयनमा ल्याउन नसक्दा स्थानीय लगायत व्यापारीहरू समेत मार्कामा परेका छन्। संजय आचार्य, रेडियो नेपाल, बर्दिया।
अब केही अन्तर्राष्ट्रिय समाचार। इण्डोनेशियामा एउटा फुटबल प्रतियोगिताका क्रममा भएको हुलदंगा र भागा दौड़मा च्यापिएर कम्तीमा 127 जनाको मृत्यु भएको छ। पूर्वी जाभा प्रान्तमा स्थानीय फुटबल क्लब बीच भएको खेल सकिए लगतै दुवै पक्षका समर्थकहरू खेल मैदानमा उत्रिएपछि प्रहरीले भीड़ नियन्त्रणका लागि अश्रु ग्यास प्रहार गरेको र दर्शकहरू भागदौड़ गर्दा च्यापिएर र निसासिएर मानिसको ज्यान गएको समाचारमा उल्लेख छ। घटनामा 180 जना भन्दा बढ़ी घाइते भएको प्रहरीले जनाएको छ। घटनामा 2 जना प्रहरी अधिकृतको पनि ज्यान गएको छ। बेलायतमा भइरहेको आन्दोलनका कारण रेल सेवा प्रभावित भएको छ। रेल सेवामा कार्यरत कर्मचारीहरूले योभन्दा अगाडि नै आन्दोलन गर्ने तयारी गरे पनि बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएकाले रोकिएको थियो। उनीहरूले अहिले महारानीको शोक अवधि सकिएपछि आन्दोलन शुरू गरेका हुन्। कर्मचारीहरूले बजार मूल्य अनुसार आफूहरूको तलब सहितका सेवा सुविधा वृद्धि नगरिएको भन्दै आन्दोलन शुरू गरेका हुन्। विश्व ब्याङ्कले युक्रेनका लागि 53 करोड़ अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। विश्व ब्याङ्कले युक्रेनलाई रूसको आक्रमणबाट सृजित अत्यावश्यक आवश्यकता पूरा गर्न 53 करोड़ अमेरिकी डलरको पूरक आर्थिक सहयोग गर्ने घोषणा गरेको हो। पुननिर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय ब्याङ्कबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले 50 करोड़ अमेरिकी डलर र डेनमार्कले बाँकी 3 करोड़ अमेरिकी डलर सहयोग गर्ने विश्व ब्याङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। अब आर्थिक समाचार।
चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले देशभर सञ्चालन गरिएका सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण देखिएको छ। दैनिक उपभोग्य वस्तुमा दिइएको छूटका कारण त्यस्ता पसलमा उपभोक्ताको आकर्षण बढ़ेको हो। सरकारको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यही असोज 1 गतेदेखि 41 जिल्लाका 45 स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ। काठमाडौँमा 4 स्थानमा सुपथ मूल्य पसल सञ्चालित छन्। ती पसल आगामी कार्तिक 15 गतेसम्म सञ्चालन हुनेछन्। कम्पनीले 1 महिनाको अवधिमा 5 करोड़ 40 लाखको दैनिक उपभोग्य वस्तु बिक्री गर्ने लक्ष्य लिएको छ। 15 दिनको अवधिमा 1 करोड़ 50 लाखको सामान बिक्री भएको र 1,000 क्विन्टल भन्दा बढ़ी खाद्य सामग्री बिक्री भइसकेको कम्पनीले जनाएको छ। कम्पनीले अनलाइनबाट पनि खाद्य वस्तुको अर्डर लिने र निशुल्क होम डेलिभरी गर्ने व्यवस्था मिलाएको जनाएको छ। कम्पनीले सेवा प्रदायक कम्पनीहरूसँग साझेदारी गरी निशुल्क रूपमा खाद्य वस्तु घर घरमै पुर्याएको नायब महाप्रबन्धक मणिराज खनालले जानकारी दिनुभयो। कम्पनीले काठमाडौँ, पोखरा र सुर्खेतमा होम डेलिभरी सेवा समेत सञ्चालन गरेको छ। नेपाल राष्ट्र बैंकले काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाहेक अन्य स्थानमा मनी चेन्जरको इजाजत दिन बन्द गरेको छ। नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र 2078 संशोधन गर्दै त्यस्तो व्यवस्था गरेको हो। नेपाल राष्ट्र बैंकका अनुसार अर्को व्यवस्था नभएसम्म अन्तर्राष्ट्रिय विमानस्थल बाहेकका अन्य स्थानमा मनी चेन्जरको नयाँ इजाजत प्रदान गर्ने सम्बन्धी कार्य बन्द गरिएको छ। विदेशी विनिमय कारोबार गर्न इजाजत पत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र 2078 संशोधन मार्फत राष्ट्र बैंकले त्यस्तो व्यवस्था गरेको जनाएको छ। सानिमा बैंक लिमिटेडले काठमाडौँ उपत्यका भित्रका विभिन्न 2 स्थानमा नयाँ 2 बैंकका शाखा सञ्चालन गरी बैंकिङ सेवा विस्तार गरेको छ। सानिमा बैंकले भक्तपुरको ठिमीमा र काठमाडौँको कपनमा 2 शाखा विस्तार गरेको हो। दुवै शाखाको वरिष्ठ कलाकार द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा बैंकका संचालक भरत कुमार पोखरेलले संयुक्त रूपमा उद्घाटन गर्नुभयो। सानिमा बैंकका देशका 7 प्रदेशमा 129 कार्यालयहरू 120 एटीएम सञ्जालहरू सञ्चालनमा छन्। नेपालमा युवा र सरकार बीचको विश्वास बढ़ाउन र प्रमाणमा आधारित नीति निर्माणलाई प्रवर्तन गर्न निम्बस ग्रुप र दायित्व संस्था बीच साझेदारी भएको छ। नेपालमा नवप्रवर्तन सहकार्य र सेवाको भावले उद्यमशील नेपाल निर्माण गर्न सकिने साझा दूरदृष्टिलाई सम्झौताले सहयोग पुर्याउने विश्वास दुवै पक्षले गरेका छन्। निम्बस र दायित्व बीच भएको समझदारी अनुसार निम्बसले दायित्व नेपाल जननीति फेलोशिप कार्यक्रम अन्तर्गत 2023 तीनजना फेलोहरूलाई स्पन्सर गर्नेछ। सन् 2013 दायित्वले संघीय प्रान्तीय र स्थानीय तहमा 74 सरकारी संस्थाहरू र 24 सांसदहरूसँगको सहकारीमा नीति अनुसन्धानमा सहयोग पुर्याउन विभिन्न 30 देशबाट प्रशिक्षित कुल 164 दायित्व फेलोहरूको 11 समूहलाई परिचालन गरेको छ।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो भुवन आचार्यबाट। पालो भएको छ खेल समाचारको।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको नेपालको आईसीसी महिला टी20 क्रिकेटको नयाँ वरियतामा दुई स्थान सुधार भएको छ। यसअघि नेपाल 18 स्थानमा रहेकोमा दुई स्थान सुधार गर्दै नयाँ वरियतामा 16 स्थानमा उक्लिएको हो। नयाँ वरियतामा अस्ट्रेलिया शीर्ष स्थानमा रहेको छ। यस्तै इंग्ल्याण्ड दोस्रो, न्यूजील्याण्ड तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका 5 स्थानमा रहेका छन्। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर 7 दुवाचौरमा आयोजित जिल्ला स्तरीय खुल्ला पुरूष भलिबल प्रतियोगिताको उपाधि आयोजक यंग स्टार युवा क्लबले जितेको छ। मेलम्ची नगरपालिका वडा नम्बर 7 दुवाचौरमा शनिबार सम्पन्न फाइनलमा सृजनशील युवा क्लब मेलम्ची 7 3-0 सोझो सेटमा हराउँदै यंग स्टारले उपाधि आफ्नो पक्षमा पारेको हो। 8 टीम सहभागी प्रतियोगितामा जुगल गाउँपालिकाले तेस्रो स्थान हात पारेको छ भने हेलम्बुले सान्त्वना स्थान प्राप्त गर्यो। उपाधिसँगै यंग स्टारले नगद 70,000 सहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः 40, 20 र 10,000 सहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका हाम्रा सिन्धुपाल्चोक संवाददाता देवराज सुवेदीले जनाएका छन्।
अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्य बद्ली रही प्रदेश नम्बर 1 बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा मेघ गर्जन सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस, वर्षा फाटफुट, अहिले बिहानको सापेक्षिक आर्द्रता 94%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय बिहान 5:57 भयो भने सूर्यास्त भरे साँझ 5:50 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। बड़ा दशैंको सातौं दिन आज धार्मिक परम्परा अनुसार घर घरमा फूलपाती भित्राइँदै सल्यान, धादिङ र काभ्रे पलाञ्चोकमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा 5 मृत्यु, 27 घाइते। प्रतिनिधि सभा र प्रदेशसभा समानुपातिक प्रणालीतर्फको बन्द सूचीको संशोधित सूची आजसम्म बुझाउन दलहरूलाई निर्वाचन आयोगको आग्रह। र इण्डोनेशियामा एउटा फुटबल प्रतियोगिताका क्रममा भएको हुलदंगा र भागा दौड़मा च्यापिएर 127 मृत्यु, 180 घाइते। यसका साथै 7 समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।